नमस्कार। थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कुल तामाङसँगै जगत भण्डारीको स्वागत छ।
नेपाल परिवेश थाहा सञ्चार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
प्रतिनिधि सभाको उपसभामुखको चयन भोलि हुने, दुईजनाको उम्मेदवारी दर्ता।
वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकार तयार, विसङ्गति रोक्न कानून संशोधन गर्नुपर्ने।
उखुको समर्थन मूल्य सच्याउन किसानको माग, उधारो अझै नउठेको गुनासो।
युक्रेनी आणविक प्लान्टका कारण परमाणु दुर्घटनाको जोखिम बढ्दै, आर्थिक समस्या देखाउँदै गुगलद्वारा 12,000 कर्मचारी कटौती।
र ए डिभिजन लिगको उद्घाटनमा खुमलटार र फ्रेन्ड्स भिड्ने, महिला राष्ट्रिय क्रिकेटको उपाधिका लागि सुदूरपश्चिम र मधेस एकबीच प्रतिस्पर्धा हुने।
विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरको विपन्न लक्षित छात्रवृत्तिका लागि आवेदन गर्ने म्याद थप सम्बन्धी सूचना। सरकारी तथा सामुदायिक विद्यालयबाट 2079 सालमा नियमित विद्यार्थीको रूपमा कक्षा 12 अध्ययन पूरा गरी हाल स्नातक तह प्रथम वर्ष वा पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूबाट अनलाइन छात्रवृत्ति आवेदन माग सम्बन्धी सूचना 2079 पौष 1 गतेको गोर्खापत्रमा प्रकाशित गरी अन्तिम म्याद 2079 पौष 30 गतेसम्म रहेकोमा विद्यार्थीको हितलाई ध्यानमा राखी सोको म्याद यही 2079 माघ 21 गतेसम्म कायम गरिएको छ। विद्यार्थीले आयोगको वेबसाइट www.ugcnepal.edu.np को गृह पृष्ठमा रहेको विपन्न लक्षित छात्रवृत्ति भन्ने लिंक मार्फत आफ्नो राष्ट्रिय परीक्षा बोर्ड NEB रजिस्ट्रेशन नम्बरलाई अनलाइन युजर आईडी को रूपमा प्रयोग गरी आवेदन पेश गर्न सूचित गरिन्छ। साथै कक्षा 12 सञ्चालित सम्बन्धित विद्यालयहरूले आफ्नो NEB कोड मार्फत 2079 फागुन 7 गति भित्र र पालिकाहरूले आयोगबाट प्राप्त कोड मार्फत 2079 फागुन 22 गति भित्र पद्धतिमा प्रवेश गरी तोकिएको विद्यार्थीको आवेदन रुजु गर्नु हुन समेत अनुरोध गरिन्छ। थप जानकारीको लागि विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुर।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
थाहा सञ्चार नेटवर्कमा समाचार अब विस्तारमा। प्रतिनिधि सभाको उपसभामुखका लागि दुईजनाको उम्मेदवारी परेको छ। सत्तापक्षको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राणा मगर र विपक्षी दलको तर्फबाट नेपाली कङ्ग्रेसकी मुक्ता कुमार यादवले उम्मेदवारी दर्ता गराउनु भएको हो। कङ्ग्रेसले नेकपा, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासहित मोर्चा बनाएर उपसभामुखमा उम्मेदवारी दिएको छ। सभामुख चुनावमा देखिएको गठबन्धनले उपसभामुखमा पनि सत्ता गठबन्धनको स्पष्ट बहुमत देखिएको छ। उम्मेदवारी दर्तापछि राणाले आफूले देशलाई भलो हुने निर्णायक भूमिका खेल्ने प्रतिबद्धता जनाउनु भएको छ।
म सडकमा कराइराख्ने, सडकमा आवाज उठाइराख्ने मान्छे, भुइँ मान्छे। आज मलाई यो जुन निर्णायक ठाउँमा चाहिँ मैले एउटा सर्वसहमतिबाट, मेरो पार्टीबाट पनि र हाम्रा गठबन्धनका पार्टीहरूबाट जुन माया प्रेम पाएँ र यो स्थान पाएँ, मैले चाहिँ आम जनतालाई भलो हुने, देशलाई भलो हुने निर्णायक भूमिकाहरू मैले खेल्नेछु भन्ने मेरो आशा छ।
राणालाई सोभिता गौतमले प्रस्ताव गर्नुभएको छ भने समर्थकमा एमालेका कृष्ण गोपाल श्रेष्ठ, माओवादी केन्द्रकै नारायण सिंह शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन हुनुहुन्छ। यादवले पनि आफू उपसभामुखका लागि सक्षम रहेको दावी गर्दै विजय भएमा पदमा रहँदा निष्पक्ष भूमिका निर्वाह गर्ने बताउनुभयो।
मेरो एकदमै निष्पक्ष भूमिका रहन्छ, सबै अब गर्नुपर्ने त्यहाँ न्युट्रल रहेर म आफ्नो भूमिका निर्वाह गर्छु। अनि अब होली त अब त दलभन्दा माथि उठेर त मलाई सहयोग गर्नुहुन्छ, सपोर्ट गर्नुहुन्छ, त्यसमा म विश्वस्त छु।
यादवको प्रस्तावकमा कङ्ग्रेस सांसद बद्री प्रसाद पाण्डे हुनुहुन्छ भने समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी, लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्ल र कङ्ग्रेसका प्रमुख सचेतक समेत रहेका रमेश लेखक रहनुभएको छ। भोलि बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुखको चयनका लागि मत विभाजन गर्ने कार्यसूची संसद सचिवालयले आजै सार्वजनिक गरिसकेको छ।
नवनिर्वाचित सभामुख देवराज घिमिरेले पदभार ग्रहण गर्नुभएको छ। आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ गरे लगत्तै उहाँले सिंहदरबार स्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो। उहाँले नवनिर्वाचित सांसदहरूका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने निर्णयमा हस्ताक्षर समेत गर्नुभएको छ। सत्ता गठबन्धनका साझा उम्मेद्वार बनेर सभामुखमा हिजो निर्वाचित हुनुभएको उहाँले भोलिदेखि नै संसद बैठक सञ्चालन गर्नुहुनेछ। संसदमा सभामुखको भूमिका निर्वाह गर्नुअघि उहाँले यसअघि आफू सम्बद्ध नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिनुभएको छ। सभामुखको भूमिका स्वतन्त्र निष्पक्ष रूपमा निर्वाह गर्नका लागि भन्दै उहाँले एमालेको पार्टी सदस्यता, पार्टीका सम्पूर्ण राजनीतिक साङ्गठनिक जिम्मेवारीबाट राजीनामा दिएको बताउनु भएको छ।
सत्तारूढ़ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी मुलुक भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध राखेर अघि बढ्न चाहेको बताउनु भएको छ। एमालेको परराष्ट्र मामिला विभागले आज काठमाडौँमा सुरु गरेको अभिमुखीकरण कार्यक्रममा उहाँले पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा परराष्ट्र सम्बन्ध सुदृढ बनाउन चाहेको बताउनुभयो।
पहिलो कुरा, दुईटा छिमेकीहरूसँग कार्ड खेल्ने होइन भनेर हामीले भनेका छौँ। सन्तुलित, विश्वसनीय, भरपर्दो, जे भनिन्छ त्यो गर्ने, एउटाको हित अर्काको अहित नगर्ने र छिमेकमा बसेर छिमेकको अहित गर्ने भनेको त सामान्य घर गाउँमा पनि छिमेकमा बसेर छिमेकको अहित गर्छ भने त त्यो असल छिमेकी मानिँदैन।
नेपालको सार्वभौम सत्ता, स्वाधीनता र स्वतन्त्रतामाथि नै अतिक्रमण हुने कुनै पनि प्रकारको सैनिक गतिविधि नेपालमा हुन नदिने उहाँको प्रतिबद्धता छ। त्यसक्रममा उहाँले अघिल्लो सरकारले छिमेक सम्बन्धलाई कृत्रिम रूपले तनावग्रस्त बनाएको आरोप लगाउँदै अहिलेको सरकारले ट्र्याकमा ल्याउने पनि बताउनुभयो।
सबैभन्दा व्यतिथि धेरै भएको क्षेत्र हो वैदेशिक रोजगारीको क्षेत्र। यो क्षेत्र सुधार गर्न सरकारलाई फलामको चिउरा चपाउनु जस्तै हुने गरेको छ। नेपालको अर्थतन्त्र रेमिट्यान्सले धान्नेको भन्ने गरिन्छ। लाखौँ नेपाली स्वदेशमा रोजगारी नपाएर विदेशिने गरेका छन्। नेपालीको रोजगारीको मुख्य छनौट र बाध्यता खाडीका देशहरू नै हुने गरेका छन्। हरेक दिनजसो सयौँको संख्यामा विदेशिने युवा युवतीको लामो लाइन अन्तर्राष्ट्रिय विमानस्थलमा देख्न सकिन्छ। यी युवालाई सरकारले सम्मानपूर्वक पठाउने व्यवस्था गर्न नसक्दा उनीहरू म्यान पावर व्यवसायलाई मोटो रकम बुझाएर ऋणको भारी बोकेर विदेशी भूमिमा पुग्न बाध्य छन्। उनीहरू त्यहाँ पुग्दा न भनेअनुसारको काम पाउँछन्, न तलब नै, कोही त लास भनेर फर्काउनुपर्ने बाध्यता छ। तर सरकार भने पुरानै गीत गाइरहन्छ। थप सामग्री सहकर्मी सन्चु भ्लोनबाट।
आफू तेस्रो कार्यकालको लागि प्रधानमन्त्री बनेपछि चितवन पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्नुभएको थियो, यस पटक म भाषण कम, काम धेरै गर्नेवाला छु। तर उहाँले उक्त अभिव्यक्ति आफैले व्यवस्था गरेको महसुस हुन थालेको छ। उहाँ अहिले काम कम, भाषण धेरै गर्नमा व्यस्त हुनुभएको छ। आज मात्रै नेपाल वैदेशिक रोजगार व्यवसाय सङ्घको 29 वार्षिक साधारण सभामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एक नारायण अरियालले वैदेशिक रोजगारीका समस्यातर्फ मञ्चबाटै प्रधानमन्त्रीको ध्यान आकर्षण गराउनुभयो।
हाम्रो वैदेशिक रोजगार सामान्यज्यू गल्फमा केन्द्रित छ। वैदेशिक रोजगार ऐन 2064ले गर्दाखेरि हाम्रो श्रमिकहरूले चाहिँ दुःख र हैरानी बेहोर्नुपर्ने आवश्यकता छ। फोर्स लेबर संसारमा कहीँ पनि छैन, तर हाम्रो कानुनमा छ। कुनै मुलुकबाट चाहिँ डिमान्ड आयो भने एक महिनामा मान्छे जान्छ, तर हामीले मान्छे पठाइरहँदाखेरि चाहिँ नि 6 महिना लाग्छ। त्यो हाम्रो कानुनको कारणले गर्दाखेरि अहिले चाहिँ नि युरोपमा सिफ्ट गर्छौँ भनिरहँदा प्रमाणीकरणको कारणले गर्दाखेरि हामीले त्यो वैदेशिक रोजगारलाई सिफ्ट गर्न सकिरहेका छैनौँ। ती विषयहरूलाई पनि हामीले सुधार गर्नुपर्ने आवश्यकता छ।
आफ्नो दोस्रो कार्यकालमा श्रमिकको हक अधिकार सुनिश्चित गर्न, बिमा लगायतका उनीहरूले कमाएको सम्पत्तिको रक्षा गर्न पहल गरेको बताउनुहुने प्रचण्डले यसपटक प्रधानमन्त्री भएको झन्डै 1 महिना पुग्न लाग्दा समेत त्यसबारे कुनै ब्रिफिङ नलिएको प्रष्ट भयो। तर उहाँले फेरि पनि पुरानै शैली अपनाउनु भयो।
वैदेशिक रोजगारसँग सम्बन्धित समस्याहरू राम्रोसँग नजिकबाट बुझेको मन्त्रीजी हुनुहुन्छ र सचिवजी केही समयदेखि लागिराख्नु भएको रहेछ। म उहाँहरूसँग राम्रो ब्रिफिङ लिएर ऐन संशोधनदेखि तपाईँहरूको यो व्यवसायलाई पारदर्शी सम्मानित बनाउनको लागि मेरो तर्फबाट कुनै कसर मैले बाँकी राख्ने छैन।
फ्री भिसा फ्री टिकटको नारा लगाउने सरकार कार्यान्वयनमा चुकेको चुकै छ। व्यवसायीको चङ्गुलमा फँसेको जस्तै गरी सरकार लाखौं रुपियाँ ठगी गरेको टुलो टुलो हेरेर बसिरहेको छ। श्रम मन्त्रालयसँग सम्बन्धित निकाय र विदेशमा रहेका राजदूतावास कानमा तेल हालेर बसेका छन्। कुनै श्रमिकलाई विदेशमा अप्ठ्यारो परेमा यी निकायबाट प्रभावकारी काम नै हुँदैन। तर अहिलेका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अरियाल सुतेका निकायलाई ब्युजाएर काम गर्ने योजना सुनाउनुहुन्छ।
विदेशी भूमिमा कार्यरत श्रमिकहरूको हक हितको रक्षा, बिमा, औषधि उपचार लगायतका सामाजिक सुरक्षा, ज्यालामा समानता, प्रभावकारी राहत र उद्धार लगायतका कार्यमा नेपाल सरकारको प्रत्यक्ष संलग्नता बढाउन द्विपक्षीय श्रम सम्झौताहरू बढाउँदै लैजाने मन्त्रालयको नीतिगत प्राथमिकता रहेको छ।
श्रम क्षेत्र बुझेका मन्त्रीको छवि बनाउनु भएका अरियालले पदभार सम्हाल्दा भन्नुभएको थियो, अन स्किल मेन पावर, यो भनेको रोजगारीमा जाने कामको सिप हुनु हो। बाध्यात्मक वैदेशिक रोजगारीको वर्तमान यथार्थलाई सुखद तस्विरमा बदल्न प्रयत्न गर्ने मन्त्रीको वचन छ। तर विदेशबाट आउनेले दुईवटा मोबाइल ल्याउन पाउने निर्देशन दिएर अलपत्र छाड्नुभएका प्रधानमन्त्रीको लागि आगामी संसदबाट थुप्रै कानून संशोधन गर्नुपर्ने चुनौती छ। भएका कानून पनि कार्यान्वयन नहुने हाम्रो जस्तो देशमा विधिको शासन र कानुनी राजको कुरा गरेर लोकप्रियता कमाउनु भन्दा व्यवहारमा परिवर्तन ल्याएर देखाउनु अहिलेको सरकारको मुख्य जिम्मेवारी देखिन्छ।
उपप्रधान तथा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र प्रसाद लिङ्गदिनले सार्वजनिक कार्यक्रममा लामो समय बस्ने समय नरहेको बताउनु भएको छ। आज भ्रिकुटी मण्डपमा आयोजित नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उहाँले स्मार्ट कार्यक्रम भएकाले मात्रै सहभागी भएको बताउनुभयो।
कुनै पनि सार्वजनिक कार्यक्रममा लामो लामो समय पलेटी कसेर उपरखुटी लाएर बस्ने छुट र सुविधा मलाई छैन। अत्यन्तै संक्षिप्त समय निकालेर स्मार्ट प्रोग्राम भएको हुनाले म यहाँ आएको छु।
देशभित्रका उद्योगी व्यापारीलाई ढुक्कसँग लगानी गर्न र विदेशी उद्योगीलाई पनि नेपालमा लगानी मैत्री वातावरण भएकाले ढुक्कसँग लगानी गर्न मन्त्री लिङ्गदिनले आग्रह समेत गर्नुभयो।
अर्का उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व ब्याङ्कलाई आग्रह गर्नुभएको छ। माल्दिप्स, नेपाल र श्रीलङ्काका लागि विश्व ब्याङ्कका देशीय निर्देशक फारिस हदाद जार्बुस सहितको प्रतिनिधिमण्डलसँग आज औपचारिक भेटवार्ता गर्दै अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गर्नुभएको हो। चालु आर्थिक वर्षमा विश्व ब्याङ्कबाट बजेटरी सहायता प्राप्त हुने गरी स्रोत सुनिश्चितता भएका योजना तथा कार्यक्रमका लागि आवश्यक पूर्व कार्य पूरा गर्न अर्थ मन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि पौडेलले जनाउनु भएको छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढा बसौँ, आफू बाँचौ र अरूलाई पनि बचाऊ।
धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा हुने असर
मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन आदि गराउँछ। धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ।
धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपाय
साथी भाइको लहिलहीमा नपरौँ, दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौँ। धुम्रपानबाट छुटकारा पाउनको लागि स्वास्थ्य कर्मीहरूसँग सल्लाह गरौँ।
घरभित्र र बच्चाको अगाडि र सार्वजनिक स्थलमा धुम्रपान नगरौँ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, दुलेगौडा तन हो।
अंडा सानो खुरा ठुलो बुझौ साना साथी, ताकत अनि पोषणमा सबै भन्दा माथि, नानी बाबुको दिमाग र शरीरको लागि लिटो चाउलु सम्म हालौ अंडा मागी मागी। धेरै थरीको खानाबाट पाइने पोषण सामु, एउटै अंडा काफी हुन्छ, पकाइदिनुस् मामु, पकाइदिनुस् मामु। एक छक मासु किन्दाखेरि जति पैसा लिन्छ, त्यति पैसाले हप्तै भरि अंडा खान दिन्छ। उसिन्दा नि मिठो अंडा, तार्दा पनि मिठो,
चौरानी भात सँग भुटी खान मिठो मिसाउँदा आलु प्याजमा अन्डा करी बन्छ सानो अन्डा पोषण ठुलो सत्य यही भन्छ सत्य यही भन्छ
नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना हरिहर भवन ललितपुर
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
थाहा सञ्चार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
सरकारले संवैधानिक अङ्गका पदाधिकारीहरूको नयाँ तलब मान तोकेको छ अर्थ मन्त्रालयले सर्वोच्च अदालतका प्रधान न्यायाधीश न्यायाधीश उच्च अदालतका मुख्य न्यायाधीश न्यायाधीश जिल्ला अदालतका न्यायाधीश न्याय परिषदका सदस्य तथा महान्यायाधिवक्ता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्य संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी संघीय संसदका महासचिव सचिव लगायतको नयाँ तलब मान आज राजपत्रमा प्रकाशित गरेको छ जसअनुसार प्रधान न्यायाधीशको मासिक तलब 1,02,293 रुपियाँ सर्वोच्चका न्यायाधीश र न्याय परिषदका सदस्यको 85,043 रुपियाँ उच्च अदालतका मुख्य न्यायाधीशको 80,707 रुपियाँ न्यायाधीशका 76,383 र जिल्ला अदालतका न्यायाधीशको 64,895 रुपियाँ तलब तोकिएको छ यस्तै संवैधानिक निकायका प्रमुख पदाधिकारीको 80,707 र पदाधिकारीको 76,383 राष्ट्रिय योजना आयोगका उपाध्यक्षको 79,385 र सदस्यको 77,660 रुपियाँ सङ्घीय संसदका महासचिवको 77,211 सचिवको 72,082 रुपियाँ कायम भएको सरकारका सचिव तोयम रायाले बताउनुभयो अर्थ मन्त्रालयले नयाँ तलबमानको सूचना प्रकाशित गर्दै सम्बन्धित निकायलाई पनि जानकारी गराएको छ यता न्यायाधीश समाज नेपालले सरकारले तोकेको न्यायाधीशहरूको तलब अस्वीकार गर्न र पुरानै तलब मात्र लिन देशभरका न्यायाधीशलाई आह्वान गरेको छ
प्रदेश एक सरकारले चारवटा मन्त्रालय खारेज गरेको छ आज बसेको प्रदेश मन्त्री परिषद बैठकले हाल कायम रहेका 13 मन्त्रालयको सङ्ख्या घटाएर 9 झारेको छ मन्त्री परिषद कार्य विभाजन नियमावली संशोधन गर्दै 9 मन्त्रालय कायम गरिएको सरकारका प्रवक्ता भक्ति प्रसाद सिटौलाले जानकारी दिनुभयो मन्त्रालयको सङ्ख्या कटौतीसँगै प्रदेश एकमा लामो समय बिना विभागीय रूपमा रहेको मन्त्रीहरूले मन्त्रालयको जिम्मेवारी पाएका छन् आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला तथा योजना मन्त्रालय मुख्यमन्त्री कार्की आफैले राख्नुभएको छ खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रीमा तिलक कुमार मेनाङ्गो लिम्बू सामाजिक विकास मन्त्रीमा बुद्धि कुमार राजभण्डारी सडक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा दुर्गा प्रसाद चापागाई पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा जीवन आचार्य तोकिनु भएको छ जसपा कि निर्मला लिम्बुले स्वास्थ्य मन्त्रालय पाउँदा राप्रपाका भक्ति सिटोलाले उद्योग कृषि तथा सहकारी मन्त्रालय पाउनुभएको छ यसअघि कायम रहेका यातायात व्यवस्था तथा सञ्चार उद्योग श्रम तथा रोजगार पर्यटन तथा संस्कृति र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय खारेज भएका छन्
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ आजको प्रदेशसभा बैठकमा भएको मत विभाजनमा शर्माको पक्षमा 25 र विपक्षमा काङ्ग्रेसको 14 मत खसेको हो मुख्यमन्त्री शर्मालाई स्वतन्त्र सांसद देवेन्द्र बहादुर साईले विश्वासको मत दिनुभएको छ मुख्यमन्त्री शर्माले नियुक्त भएको 10 दिनमा विश्वासको मत लिनुभएको हो
नेपाल क्रसर तथा खाने उद्योग व्यवसायी महासङ्घले कानुनअनुसार सञ्चालन भएका उद्योगलाई गृह मन्त्रालयले बन्द गरेको भन्दै आपत्ति जनाएको छ महासङ्घले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर कानुनसम्मत सञ्चालन भएका क्रसर उद्योगलाई निर्बाध रूपमा काम गर्ने वातावरण बनाइदिन आग्रह गरेको हो महासङ्घले सरकारले 2071 सालमा ल्याएको कानुन बमोजिम दर्ता भई सञ्चालित उद्योग बन्द हुँदा निर्माण गतिविधि ठप्प हुने अवस्था रहेकाले खोलिदिन अध्यक्ष सीताराम नेउपानेले माग गर्नुभयो
त्यो मापदण्ड जुन किसिमले आयो र त्यसको आधारमा अहिले पनि तपाईँले हेर्नु भने कुनै एउटा सिटीमा अथवा कुनै एउटा गाउँमा तपाईँले त्यो मापदण्डको आधारमा एउटा घर पनि बनाउन सक्नुहुन्न उद्योग राख्ने कुरो त बढिजाओस् त्यस कारणले गर्दाखेरि त्यसलाई हरेक तहबाट चाहिँ एउटा अध्ययनको रूपमा जाउँ त्यसलाई संशोधन गर्ने विषयमा त्यसलाई चाहिँ अब के कारणले यसको चाहिँ कार्यान्वयन गर्न सकिन भन्ने विषयमा सरकारले लगाइसकेपछि सरकार आजसम्म मुख दर्शक छ
महासङ्घका अध्यक्ष रवि सिंहले सरकारले समय सापेक्ष निर्णय नगर्दा देशको अर्थतन्त्रमा ठूलो नोक्सानी पुगेको बताउनुभयो
यसले देशको अर्थतन्त्रलाई ठुलो नोक्सानी पुर्याएको छ र सँगसँगै पूर्वाधार विकास ठप्प भएको छ। लगभग 8 खर्बको पूर्वाधारका आयोजनाहरू, 8,000 भन्दा बढी आयोजनाहरू आज बन्द भएको अवस्था छ। मुलुकको राष्ट्रिय गौरवको आयोजनादेखि लिएर सम्पूर्ण आयोजनाहरू पनि बन्द भएको छ। यो सरकारले समय सापेक्ष निर्णयहरू नगर्दा र निर्बाध रूपमा सञ्चालन भइरहेको कामहरूलाई यस्तो किसिमको ऐन कानुन नियम कार्यविधिहरू बनाएर सञ्चालन भइरहेको सबै कुराहरूलाई चाहिँ अवैध बनाउने काम सरकारले आफै गरेर व्यवसायीहरूलाई त्रस्त बनाएको अवस्था छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्यु पश्चात आफ्नो शरीरका सम्पूर्ण अङ्ग दान गर्ने घोषणा गर्नुभएको छ। आज बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले 1,000 मृगौला प्रत्यारोपण सम्पन्न गरेको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मृत्यु पश्चात सम्पूर्ण अङ्ग दान गर्ने घोषणा गर्नुभएको हो। कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने बताउनुभयो। साथै उहाँले 7 प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य सरकारले लिएको पनि बताउनु भयो। नेपालमा अहिले वर्षमा करिब 300 मृगौला प्रत्यारोपण हुँदै आएको छ। त्यसमध्ये 200 शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ। कार्यक्रममा स्वास्थ्य मन्त्री पदम गिरीले पनि मृत्युपछि आफ्नो सम्पूर्ण अङ्गदान गर्ने घोषणा गर्नुभएको छ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। एक साता अघि ललितपुरको सुबेरु अस्पतालमा भर्ना हुनुभएका पुन स्वास्थ्यमा केही सुधार भएपछि आज डिस्चार्ज हुनुभएको अस्पतालका डाक्टर युवराज शर्माले जानकारी दिनुभयो। हाल पुनको अवस्था खतरामुक्त छ। अब उहाँको कलेजो प्रत्यारोपणको विकल्प नरहेको उहाँले बताउनुभयो। राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल सिन्हा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले आजै अस्पताल पुगेर नेता पुनको स्वास्थ्य लाभको कामना गर्नुभएको छ। नेपाल परिवेशमा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
अब सबैको मुहारमा खुसी छाउने भयो
किनकि
सस्तोमा राम्रो इन्टरनेटको सुविधा लिएर डिस्को फाइबर नेट आयो।
हजुर, 10 Mbps देखि 100 Mbps स्पीड सम्मको आकर्षक प्याकेजहरू लिएर डिश होम फाइबर नेट तपाईँ हाम्रो माझ आएको छ। आउनुहोस्, अब सुपर फास्ट इन्टरनेटको मजा लिनुहोस्। सेवा तथा सुविधाको लागि आजै नजिकको डिश होम डिलर दाइ अथवा 9800044000 सम्पर्क गर्नुहोस्। डिश होम फाइबर नेट जोड्दै सारा देशलाई।
गुणस्तरीय प्लम्बिङको परपर्द नाम
मार्बल का सीपीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बल का यूपीवीसी प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
सुरक्षा घरको साथ जीवन भरको।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किनातीले छिमेकी देश भारतसँग थप हवाई प्रवेश मार्गका लागि छलफल गर्नुभएको छ। नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग मन्त्री किनातीले आज मन्त्रालयमा भेट गर्नुभएको उहाँका प्रेस संयोजक राजन साम्पाङले जानकारी दिनुभयो। भेटवार्तामा सिमरामा रहेको नेपालको एकमात्र हवाई मार्गको अधिक चाप बढेको भन्दै मन्त्री किनातीले थप हवाई प्रवेश मार्गका लागि राजदूत श्रीवास्तव समक्ष अनुरोध गरिएको साम्पाङले बताउनुभयो। राजदूत श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सरकार सधैँ सकारात्मक हुने बताउनु भएको थियो।
नेपालको उड्डयन सुरक्षाबारे अनसाइट मूल्याङ्कन गर्न नेपाल आउन लागेको युरोपेली युनियनले तत्कालका लागि नेपाल भ्रमण रोकेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेसले आज संयुक्त विज्ञप्ति जारी गर्दै तत्कालका लागि भ्रमण रोकिएको जनाउनु भएको हो।
सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्यलाई सच्याउन सर्लाहीका उखु उत्पादक किसानले माग गरेका छन्। सरकारले उखु उत्पादक किसानको लागत तथा उत्पादनलाई आधार मानेर उखुको समर्थन मूल्य तोके पनि आफूलाई फाइदा नहुने उनीहरूले बताएका छन्। उखु क्रसिङको सिजन सुरु भएको निकै समयपछि सरकारले उखुको समर्थन मूल्य प्रति क्विन्टल 610 रुपियाँ तोकेको छ। यो मूल्यमा उद्योगले 540 र सरकारले ढुवानी खर्च बाबत 70 रुपियाँ अनुदान दिने जनाएको छ। सरकारले तोकेको उखुको समर्थन मूल्यले जिल्लाका उखु उत्पादक किसानलाई फाइदा नरहेको उखु उत्पादक किसान मिनबहादुर मगरले बताउनुभयो। गत वर्षभन्दा यस वर्ष धेरै महँगी बढे पनि उखु उत्पादक किसानहरूको उखुको मूल्य त्यसअनुसार नबढेको उहाँले बताउनुभयो।
सशस्त्र प्रहरी बलका 97 सशस्त्र प्रहरी उपरीक्षक एसपी सरुवा भएका छन्। बलका महानिरीक्षक राजु अर्यालले पदबहाली गरेसँगै घोषणा गरेको सरुवा प्रणालीलाई पूर्वानुमान योग्य बनाइने नीतिअनुसार आज सरुवा गर्नुभएको हो। सरुवासँगै सशस्त्र प्रहरी बल नम्बर 1 बराहा बहिनी मुख्यालय सुनसरीमा कार्यरत राजेश सुप्रेतीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ।
सर्वोच्च अदालतले अनलाइनबाट मुद्दा दर्ता गर्न सकिने तयारी थालेको छ। न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सबसेटको आज शुभारम्भ गर्दै कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले अदालतमा अनलाइन मार्फत मुद्दा दर्ता गर्न सकिने व्यवस्था गर्न लागेको बताउनुभयो। यसका लागि अध्ययन भई कार्यान्वयनको तयारीमा रहेको उहाँको भनाइ छ। पेशी अटोमेसनका लागि सफ्टवेयर लगायतको पूर्वाधार पनि तयार गरिरहेको उहाँले बताउनुभयो।
हेटौडा उपमहानगर पालिका 4 24 वर्षीय सुस्मिता केसीको परिवारबाटै हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ससुरा 2 नन्द र ज्वाइँलाई जन्मकैदको फैसला सुनाएको छ। न्यायाधीश श्री प्रसाद सन्जेलको इजलासले 58 वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनाई 25 वर्ष जन्मकैद र सुस्मिताकी सासुलाई हत्याको मतिया ठहर गरी 10 वर्ष कैदको फैसला सुनाएको छ।
चितवन निकुञ्जमा गैँडा तस्करीहरूको समूह फेरि सक्रिय हुन थालेको छन्। निकुञ्जको नजिकै प्रहरीले आज मारेको अवस्थामा 2 गैँडा फेला परेको जनाएको छ। पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर 2 सिहारी नजिकै नारायणी नदीको भङ्गालोमा भेटिएका 2 गैँडामध्ये माउ गैँडाको खाक चोरी भएको प्रहरीले जनाएको छ। सानो गैँडाको भने खाक सुरक्षित छ। गैँडा मारिएको ठाउँमा तार समेत भेटिएकाले गैँडालाई करेन्ट लगाएर मारिएको हुन सक्ने प्रहरीको अनुमान छ।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको जापरी झियामा रहेको आणविक प्लान्टका कारण परमाणु दुर्घटनाको जोखिम बढेको छ। संयुक्त राष्ट्रसङ्घको आणविक हतियार अनुगमन गर्ने निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आइएइएले युक्रेनको जापोरी झियामा रहेको आणविक संयन्त्रको खतरा अझै टरिन सकेको जनाएको छ। गत वर्षको मार्चमा रुसी सैनिकहरूले उक्त आणविक प्लान्ट कब्जामा लिएसँगै जापेरियाको आणविक प्लान्ट गम्भीर जोखिममा रहेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले जनाएको छ।
आर्थिक सङ्कटको कारण देखाउँदै गुगलको मातृ कम्पनी अल्फाबेटले हजारौँ कर्मचारी निकाल्ने घोषणा गरेको छ। अल्फाबेटले आज एक सूचना जारी गर्दै 12,000 कर्मचारीलाई निकाल्ने निर्णय गरेको छ। अल्फाबेटका सिइओ सुन्दर पिचाईले कामबाट निकालिएको बारे कर्मचारीहरूलाई इमेल मार्फत पत्र समेत पठाइसकेको जानकारी दिनुभयो। समाचार एजेन्सी रोइटर्सका अनुसार अल्फाबेटको यो निर्णयले कम्पनीका धेरै टोलीलाई असर गर्ने बताइएको छ।
नेपाल परिवेशमा अब खेल समाचार। अखिल नेपाल फुटबल सङ्घ एन्फाले ए डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। फागुन 19 काठमाडौँका विभिन्न 3 स्थानमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा एफसी खुमलटार र फ्रेन्ड्स क्लब बीच दशरथ रङ्गशालामा बेलुकी 5:30 खेल हुनेछ। लिग डबल राउन्ड रोबिनको आधारमा हुने खेलमा त्रिपुरेश्वर स्थित दशरथ रङ्गशाला, च्यासल मैदान र इन्फा कम्प्लेक्स 7 बाटोमा हुने एन्फाले जनाएको छ। ए डिभिजन लिग विजेताले 75 लाख नगद पाउनेछ भने उपविजेताले 50 लाख, तेस्रो हुने टोलीले 25 लाख रुपियाँ पाउने एन्फाले जनाएको छ।
र इटहरीमा जारी महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम प्रदेश र प्रदेश एकबीच प्रतिस्पर्धा हुने भएको छ। आज भएको सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशले मध्य प्रदेशमाथि 114 रनको फराकिलो जित निकाल्दै फाइनल पुगेको हो भने प्रदेश एकले सशस्त्र प्रहरीको एपिएफलाई 8 विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो। सुदूरपश्चिम र प्रदेश एकबीचको फाइनल खेल जनता क्रिकेट पार्क इटहरीमा भोलि दिउँसो 12 बजे हुनेछ।
हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
प्रतिनिधि सभाको उपसभामुखको चयन भोलि हुने, दुईजनाको उम्मेदवारी दर्ता।
वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न सरकार तयार, विसङ्गति रोक्न कानुन नै संशोधन गर्नुपर्ने।
उखुको समर्थन मूल्य सच्याउन किसानको माग, उधारो अझै नउठेको गुनासो।
युक्रेनी आणविक प्लान्टका कारण परमाणु दुर्घटनाको जोखिम बढ्दै, आर्थिक समस्या देखाउँदै गुगलद्वारा 12,000 कर्मचारी कटौती।
र ए डिभिजन लिगको उद्घाटनमा कुमलटार र फ्रेन्ड्स भिड्ने, महिला राष्ट्रिय क्रिकेटको उपाधिका लागि सुदूरपश्चिम र प्रदेश एकबीच प्रतिस्पर्धा हुने।
थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशकीय प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। कुल र जगत बिदा हुन्छौँ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।